नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रिया नेपाल। आज मिति 2080 साल असार 17 गते आइतबार, आषाढ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार जुलाई महिनाको 2 तारीक सन् 2023, नेपाल सम्मत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। सोच र कार्यशैली बदलौं शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनु भएको छ। पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकलाई अध्यक्षको हैसियतमा शनिबार सम्बोधन गर्दै उहाँले संघीयता विरोधी शक्तिलाई व्यवहारबाट जवाफ दिन जरूरी रहेको पनि बताउनुभयो। त्यसका लागि हाम्रो सोच र कार्यशैली बदल्नुपर्छ। हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ। सबै तहका सरकार त्यसरी लागौं प्रधानमन्त्रीले भन्नुभयो। फील्डका समस्या राम्रोसँग आएका छन्, यसले हामीलाई राम्रो फीडब्याक दिएको छ, यसमा टेकेर अघि बढ़ौं। उहाँले संघीयताको मर्म र यसको दीर्घकालीन महत्व नबुझे त्यसको फाइदा संघीयताका विरोधीहरूले लिने सम्भावना रहेको चर्चा गर्दै भन्नुभयो, हामीले जति छिटो र राम्रो कार्य सम्पादन गर्छौं जनताले त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्छन्। संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन् तर ती पूर्ण छैनन्। समन्वयको प्रभावकारिता पनि जरूरी छ। हाम्रो जोड़ त्यता हुन जरूरी छ। उहाँले धेरै लामो संघर्ष र पहलपछि देश संघीय गणतन्त्रमा आएको भन्दै यो कुनै भावावेशमा गरिएको निर्णय नभई सुविचारित निष्कर्षका कारण नै अहिले हामी संघीय प्रणालीमा रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै हो, त्यसमा नचुकौं। कतिपय शक्तिहरू संघीय गणतन्त्रलाई ढलाउन सकिन्छ कि भनेर लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेको बताउनुभयो। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनु भएको छ। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमणको तयारी भइरहेको पनि जानकारी दिनुभयो। भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा पनि यो विषय छलफल हुने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्धको अनुसन्धान कार्यमा सरकार दृढ रहेको, थप तीव्रता पाउने र यसमा सरकारले कुनै पनि सम्झौता नगर्ने उल्लेख गर्नुभयो। भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतमा सरकार दृढताका साथ अगाडि बढ़ेको भन्दै त्यसलाई थप तीव्र पारिने जनाउनुभयो। उहाँले भन्नुभयो, जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोशिश गरिएको छ। विदेशमा रहेका लाखौं नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौं र यसको दूरगामी अर्थ रहेको छ। प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्र र जनताप्रति इमान्दार भएर काम गरिरहेको भन्दै वर्तमान गठबन्धनको सरकार 5 वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने गरी दलहरू समझदारीका साथ अगाडि बढ़ने बताउनुभयो। सोच र कार्यशैली बदलौं गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। ललिता निवास भ्रष्टाचार घुसमा मात्र 22 रोपनी शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। बालवाटार स्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ। कृति कागजात खड़ा गरी बिचौलिया तथा कर्मचारीले घुस बापत मात्र 22 रोपनी जग्गा लिएको पुष्टि भएको छ। विक्रमसम्म 2021 भूमि सुधार ऐन लागू भएपछि तत्कालीन सरकारले कांग्रेस नेता सुवर्ण शमशेरको परिवारको स्वामित्वमा रहेको हदबन्दी भन्दा माथिको जग्गा मुआवजा समेत दिएर अधिग्रहण गरेको थियो, तर नक्कली कागज खड़ा गरेर 2049 रोपनी 4 आना जग्गा व्यक्तिका नाममा सारिएको थियो। प्रजातन्त्र मासेर राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेपछि कांग्रेस नेता सुवर्ण शमशेर र छोरा कञ्चन शमशेरलाई राजकाज मुद्दा लगाइएको थियो। यही अभियोगमा परिवारका नाममा ललिता निवास क्षेत्रमा रहेको 14 रोपनी 11 आना जग्गा पञ्चायती व्यवस्थाले जफत गरेको थियो। त्यस्तै 2021मा भूमि सुधार लागू भएपछि तत्कालीन सरकारले हदबन्दी भन्दा माथिको जग्गा मुआवजा गर्ने क्रममा ललिता निवास क्षेत्रको जग्गा पनि अधिग्रहण भएको थियो। 2046को परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारले 2047 वैशाखदेखि साउनसम्मका विभिन्न निर्णय गर्दै पञ्चायतले जफत गरेका जग्गा कानून अनुसार फिर्ता गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार सुवर्ण शमशेर परिवारको 14 रोपनी 11 आना जग्गा फिर्ता हुनुपर्ने थियो, तर यही मेसोमा सलबलाएका भूमाफियाहरूले नक्कली कागज बनाएर भूमि सुधार लागू हुँदा मुआवजा दिएर सुवर्ण शमशेर परिवारबाट अधिग्रहण गरिएको 112 रोपनी 4 आना जग्गा नै व्यक्तिका नाममा सारेका थिए। सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलोमतो गरेका भूमाफिया र कर्मचारीले घुस बापत मात्र 22 रोपनी जग्गा लिएको अनुसन्धानबाट पुष्टि भएको छ। प्रधानमन्त्री निवास निलो माथि र हाल राष्ट्रिय सभा अध्यक्ष निवास निलो तल सुनौलो रंग एक नम्बर किता दामोदर प्रसाद उपाध्यायलाई राजा वीरेन्द्रले 2029 जेठ 5मा दिएको, 35 र 33 नम्बर किता कुमार बस्नेतलाई दिएको, 31 नम्बर किता नेपाली पहिलो महिला प्रहरी पविता देवीलाई 2027 असार 18मा दिएको र 16 नम्बर किता सुवर्ण शमशेरको जग्गा कनक शमशेरलाई बेचेको, भूमि सुधार लागू भएपछि तत्कालीन सरकारले मुआवजा दिएर अधिग्रहण गरेको 112 रोपनी 4 आना जग्गा 2049 सालमा कृत्य गरेर सुवर्ण शमशेर राणाका परिवारलाई दिए बापत मालपोत नापी गुठी लगायत कार्यालयका कर्मचारी र बिचौलियाले जग्गा नै घुस लिएको पुष्टि भएको प्रसंगलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यस्तै प्रसंगलाई नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा बालुवाटारको 153 रोपनी हिनामिना गर्दा कर्मचारीलाई 22.5 रोपनी घुस शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। ललिता निवास क्याम्पसको 143 रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले 22 रोपनी 10 आना जग्गा घुस लिएको भेटिएको छ। प्रहरीका अनुसार 10 कर्मचारी र 2 बिचौलियाले सो जग्गा बकसका रूपमा घुस लिएका हुन्। घुस बापत जग्गा लिने कर्मचारीमाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ। सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागज पत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्री परिषदलाई समेत प्रभावमा पारे सुवर्ण शमशेर राणाका परिवारको नाममा लगिएको थियो, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सात नियोग तथा केही दूतावास नेतृत्व विहीन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्व विहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्र संघीय नियोग पनि छिटै नेतृत्व विहीन हुँदैछ। कतिपय दूतावासबाट 4 वर्ष कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्किने तयारीमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले 7 नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको बताउँदै भन्नुभयो। 4 फर्किसक्नु भएको छ, अन्य फर्किने क्रममा हुनुहुन्छ। अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय नियोगका प्रमुख अमृत बहादुर राई र संयुक्त राष्ट्र संघको जेनेभा स्थित नियोग प्रमुख मणि प्रसाद भट्टराई छिट्टै फिर्ता हुने तयारीमा हुनुहुन्छ। थाइल्याण्डका लागि नेपालका राजदूत गणेश प्रसाद ढकाल, कुवेतका लागि नेपालका राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानाडाका लागि नेपालका राजदूत फ्रिगो ढुङ्गाना र संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्ण प्रसाद ढकाल कार्यकाल सकेर फर्किसक्नु भएको छ। फ्रान्सका लागि नेपालका राजदूत दीपक अधिकारी पनि फर्किने क्रममा हुनुहुन्छ। 7 नियोग तथा केही दूतावास नेतृत्व विहीन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाई सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन। संविधानको धारा 104 लेखिएको छ, सरकार गठन र विघटनको दुष्चक्रबाट आजित जनतालाई संविधानको यो व्यवस्थाले केही आशा जगायो। अब देशमा कम्तीमा दुई वर्ष एउटा सरकारले काम गर्नेछ। दुई वर्षसम्म उसले आफ्नो योजना र कार्यक्रम लागू गर्नेछ। त्यसले मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनेछ। अस्थिर सरकारका कारण मुलुकको विकासमा आएको गतिरोधको अन्त्य हुनेछ र विकासले लय समाउनेछ। प्रधानमन्त्री विरूद्ध विश्वासको प्रस्ताव राख्ने तर नयाँ सरकार गठनको अनिश्चिततालाई पनि संविधानले अन्त्य गरिदिएको छ। प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव राख्दा नै नयाँ प्रधानमन्त्रीको नाम सँगै प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ। यो व्यवस्था संवैधानिक रूपमा केन्द्रमा मात्र होइन प्रदेश सरकारसम्म गरिएको छ। प्रधानमन्त्री र मुख्यमन्त्री विरूद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन संविधानले त रोकेको छ, तर प्रधानमन्त्री र मुख्यमन्त्रीले पटक पटक संसदको सामना गर्नुपर्ने संवैधानिक व्यवस्थाले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरू थप अस्थिर बन्न पुगेका छन्। अस्थिर बन्दै सरकार नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ। मलेसियाले न्यूनतम तलब बढ़ाएपछि करिब 7 महिना अघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढ़ेको थियो, तर अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिकको संख्या घटेको हो। गत वैशाखमा 11,310 जना मात्र मलेसिया गएका छन्। मलेसियाले नेपालको जस्तै बंगलादेशबाट पनि श्रमिक नलिने जनाएको थियो, तर बंगलादेशी श्रमिक भने मलेसिया गइरहेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघराज फुर्तेलका अनुसार मलेसियाले सन् 2023 नेपालबाट लिने श्रमिकका लागि त्यहाँका रोजगारदातालाई दिँदै आएको कोटा बन्द गरेको छ। अहिले नेपालबाट जारी भएको श्रम स्वीकृति संख्या पहिलाकै कोटा भएको उहाँले बताउनुभयो। मलेसिया रोजगारी ओरालो कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले सरकारका गुनासा सरकारलाई शीर्षकमा सम्पादकीय बनाएको छ। पोखरामा 5 वर्षपछि अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा परिषदका अध्यक्ष रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी मात्र हुनुभएन। बैठकले तयार पारेको 17 बुधे साझा पत्र ग्रहण गरी त्यसप्रति सकारात्मक सन्देश दिनुभयो। मुख्यमन्त्रीलाई उत्साही बनाउनुभयो। संघीयताको खम्बाका रूपमा रहने प्रदेश सरकारलाई संघीयता थप प्रभावकारी प्रमाणित गर्न देखिएका अवरोध हटाउन संघले व्यवस्था गरेको गुनासो मुख्यमन्त्रीको रहँदै आएको छ। व्यावहारिक अभ्यास र अनुभवका आधारमा प्रदेशलाई बलियो र प्रभावकारी बनाउने उद्देश्यले उनीहरूले साझा माग राखेका छन्। बैठकपछि साझा पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे राजनैतिक र प्रशासनिक तहमा गम्भीर रूपमा छलफल गरी सम्बोधनको प्रयास गर्ने वचन दिनुभयो। सरकारका गुनासा सरकारलाई गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता कान्तिपुर दैनिकले आकाशे पानीको भर पर्दा समृद्धि बन्यो आकाशको फल शीर्षकमा सम्पादकीय छापेको छ। कान्तिपुर दैनिकले सरकारले बुझ्नुपर्छ आधारभूत कृषि सामग्री जुटाउने किसानले वर्षिने उस्तै हैरानी बेहोर्नु पर्यो र आकाशे पानीमै भर परिरहनु पर्यो भने आत्मनिर्भर कृषि अर्थतन्त्रको सपना पनि आकाशकै फल हुनेछ। त्यसैले सुविचारित योजना मार्फत अघि बढ़ी सरकारले धानको उत्पादकत्व वृद्धिका सम्पूर्ण शर्तहरू पूरा गर्नै पर्छ। कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले सबै निजी विद्यालयलाई एउटै टोकरीमा नहालौं शीर्षकमा सम्पादकीय छापेको छ भने यता कारोबार दैनिकले धान दिवसको औचित्य शीर्षकमा सम्पादकीय बनाएको छ। सरकारले जसरी कृषिमा आत्मनिर्भरताको रटान लगाइरहेको छ त्यसै गरी ध्यान दिन सकेको छैन। अहिलेसम्म धान उत्पादन 56 लाख टन भन्दा माथि पुग्न सकेको छैन भने उत्पादकत्व 5-6 दशकमा बल्ल दोब्बर भएको छ। बजारमा प्रत्येक वर्ष धान चामलको माग बढ्ने तर आन्तरिक उत्पादन त्यस अनुसार नभएपछि विगतमा धान चामल निर्यात गर्ने मुलुक अहिले आयातमा निर्भर बन्न पुगेको छ। धान दिवसको औचित्य शीर्षकमा कारोबार दैनिकले सम्पादकीय बनाएको छ भने त अन्नपूर्ण पोस्टले बाल शिक्षामा कर्णाली कहर शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। भैरहवाका अमित पौडेलले भैरहवा काठमाण्डु चल्ने बस चलाउन लागेको 8 वर्ष पुग्यो। वर्खाको समयमा नारायणगढ़ मुगलिन सड़क खण्ड छिचोल्न निकै सकस हुन्छ। सड़कमाथिबाट खस्ने पहिरोका कारण उनले बर्खामा प्रत्येक वर्ष नै शास्ति खेद्दै आएका छन्। बर्खामा कति खेर पहिरो खस्छ थाहा नै हुँदैन। हिजो रातिबाट यही जाममा बस्नु परेको छ। भैरहवाबाट 45 जना यात्रु लिएर आएका पौडेलले पहिरो खसिरहेको देखाउँदै भने ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा राति 2 बजे आएका पौडेल शनिबार दिउँसो 1 बजेसम्म जाममा नै थिए। प्रत्येक बर्खा पहिरोमा पर्ने गरेको उनले बताए। बर्खा लागेसँगै यस सड़क खण्डमा हिँड्ने यात्रुले सधैँ शास्ति खेप्दै आएका छन्। नारायणगढ़ मुगलिन सड़क खण्डमा कुनै पसल छैनन्। माथिबाट पानी परिरहेको छ। जाने ठाउँ कतै छैन। वीरगंजबाट पोखरा हिँडेका अजय ठाकुरले भने शौच गर्न समेत पाएको छैन। खाना खाने त त्यस्तै हो। बिहिबार दिउँसो 1:30 बजेदेखि गएको पहिरोका कारण नारायणगढ़ मुगलिन सड़क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तुइन खोलामा माथिबाट सुक्खा पहिरो खस्ने क्रम जारी नै छ। पहिरो हटाएको केही समयपछि पुनः खस्छ। पहिरो नझरेको समयमा हेरेर मात्र सवारी साधन पास गराउने गरेका छन्। देशलाई राजधानीसँग जोड्ने जीवनरेखा मानिएको यस खण्डमा प्रत्येक वर्ष नै पहिरो जाँदा यात्रुहरू समस्यामा पर्ने गर्दछन्। यस राजमार्गमा 15 दिनदेखि पहिरो खसिरहेको छ। पछिल्लो 3 दिनबाट भने ट्राफिक नै अवरोध हुन पुगेको सड़क डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो। अहिले विशेष गरेर तुइन खोला 18 किलो मौरी पुलमा नियमित जस्तै पहिरो खस्ने गरेको उहाँले जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्डमा सधैं पहिरोको शास्ति नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। चर्को ब्याजदर कर्जा प्रवाहमा कड़ाई एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ। बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि ल्याइएका 3,500 गाड़ी वीरगंज र भैरहवा फन्सार परिसरमा असरल राखिएका छन्। यार्डहरूमा कोविड अघिदेखि ल्याइएका अरबौं मूल्यका साना ठूला गाड़ीहरू अलपत्र अवस्थामा रहेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। भन्सारमै थन्किए 3,150 गाड़ी, अरबौं मूल्यका गाड़ी यार्डमा थन्किँदा राजस्वमा असर, कोविड अगाड़ी देखिएका गाड़ी जाँच पास हुन सकेनन्। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। वैदेशिक रोजगारीमा मृत्यु हुने श्रमिकको परिवारलाई 15,00,000 उपलब्ध गराउन माग शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा 15,00,000 रूपियाँ पुर्याउन गैर आवासीय नेपाली संघले माग गरेको छ। ओमानको मस्कटमा आयोजित संघको 8 मध्य पूर्व क्षेत्रीय सम्मेलनले 17 घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो। आमदानी गर्ने व्यक्तिको नै मृत्यु भएपछि परिवार आर्थिक संकटमा पर्ने भएकाले राहत रकम पनि वृद्धि गर्नुपर्ने संघको माग रहेको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। संविधान जारी भएको 8 वर्ष बित्दा पनि समय सापेक्ष शिक्षा ऐन निर्माण हुन नसकेपछि शिक्षक व्यवस्थापन निशुल्क शिक्षा लागू विद्यालय संरचना निर्माण लगायतका समस्या देखिएका छन्। यसअघिको शिक्षा ऐन 2028 8 संशोधन 2073 विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै पटक पटक शिक्षा ऐन निर्माणमा दबाव दिए पनि हालसम्म नयाँ शिक्षा ऐन बन्न सकेको छैन। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा ऐन नबन्दा सामुदायिक शिक्षा भद्रगोल शीर्षकमा यो खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको सिजनमा मलको अभाव नहुने बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालले पनि यसपालिको धानको सिजनमा मलको अभाव नहुने दावी गर्नुभयो। असार 13 गते प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्, मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिए, अब मलको हाहाकार हुन दिने छैन, त्यो प्रतिबद्धता पूरा भएको छ। चालू आर्थिक वर्षमा 78,000 मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको उहाँले बताउनुभयो। मलको अभाव नहुने सरकारको दावी गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। र लम्पी स्किन रोगले 33.5 अर्बको नोक्सानी, समयमै उपचार नियन्त्रण तथा रोकथाम नगरिए संक्रमण फैलिएर 1,00,000 गाई भैँसी मर्ने, 1,26 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक क्षति हुने प्रक्षेपण, यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् नमस्कार।